आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौं।
Thank you.
नमस्ते प्रिय श्रोता मित्रहरू, साथै मेरो जय मसीह पनि। प्रिय श्रोताहरू, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा बाइबलको उत्पत्ति 36 अध्यायबाट शास्त्रको अध्ययन गर्न आरम्भ गर्न गइरहेका छौं। यो अध्याय पूर्ण रूपमा एसाउको परिवारसँग व्यवहार गर्दछ, जुन एदोमको राष्ट्र बन्यो। तपाईलाई थाहा होला एसाउ को हो। एसाउ इसाकको जेठो छोरो हुन् र कान्छो छोरा चाहिँ याकोब। अनि यो उत्पत्ति 36 अध्याय चाहिँ यो जेठो छोरो इसाकको जेठो छोरो एसाउको परिवारसँग व्यवहार गर्दछ। यो व्यक्तिको निम्ति अति नै महान अध्ययन छ, जो यो व्यक्तिबाट आएका मानिसहरू र नामहरूलाई जान्न चाहन्छन्। तपाई केही नामहरू यहाँ सुन्नुहुनेछ, जस्तो नाम तपाई आज अरबियन मरुस्थलमा थुप्रैको नाम भएको सुन्नुहुन्छ। तिनीहरू एसाउका परिवारहरू हुन् र तिनीहरू त्यस क्षेत्रमा अझै भएको देख्नुहुन्छ। एसाउको परिवार एदोममा बसोबास गरे, जुन मृत्य समुद्रको पूर्व र ठिक दायाँ दक्षिणतिर पर्दछ। यो पहाड़ी इलाका हो र एदोमको राजधानी पेट्राको पहाड़को चट्टान काटिएर बनाएको शहर हो, अनि आज पनि त्यो अस्तित्वमा छ। एदोमको बारेमा यसैया, यर्मिया, इजिकेल र ओबदियाको भविष्यवाणी ज्यूको त्यूं भएर पूरा भयो। एदोम राष्ट्र एसौबाट आएको थियो। तीनपल्ट यहाँ शास्त्रमा स्पष्ट पारिएको छ कि एसाउ एदोमका पिता हुन्। त एसाउ र एदोममा के भिन्नता छ? जब हामीले पहिलो पल्ट एसाउलाई भेट्दछौ, हामी इसाको परिवारमा तिनलाई सानो केटा देख्यौं। तिनी पाखा पाखा वा घर बाहिर घुमिहिड्ने घुमन्ते व्यक्ति थिए। बाहिरी दृष्टिकोणमा तिनी आकर्षक थिए, तर आन्तरिक रूपमा तिनी शारीरिक कुरातिर मन लगाउने व्यक्ति थिए। आज थुप्रै मानिसहरू अति नै सुन्दर आकर्षण छन्, तर तिनीहरू शरीरमा मन लगाउने व्यक्तिहरू हुन्। सायद कसैले परमेश्वरसँग एसाउको सट्टामा याकुबलाई चुन्ने कुरालाई लिएर तर्क गर्लान्। एसाउ हेर्दा अति नै सुन्दर देखिन्थे, के परमेश्वरले भूल गर्नुभयो चुन्ने काममा? हजुर, हामी यो सानो ओबदियाको अगमबाड़ीमा एसाउको वास्तविकता तस्वीर प्रकट भएको हामी देख्छौ। यो सानो केटा एसाउबाट करिब हजारौं हजारौं एदोमीहरू आएथे। तिनीहरू साना एसाउ हुन्। अहिले त्यस राष्ट्रमा हेर्नुहोस्, तपाईँ देख्नुहुन्छ कि एसाउबाट के आयो। यो चाहिँ एसाउलाई सूक्ष्मदर्शक यन्त्रमा राखेर हेर्दा अति नै ठूलो भएको जस्तै देख्छौ। हामी के देख्छौ? हामी देख्छौ घमण्डले भरिएको राष्ट्र। परमेश्वरले एदोमलाई भन्नुभयो, ओबदिया एक अध्यायको 3-4 पदमा, तेरो हृदयको घमण्डले तलाई धोका दिएको छ। हे चट्टानका आड़हरू र अग्ला अग्ला ठाउँमा बस्ने हो, मलाई तल जमीनमा खसाल्ने को छ भनी त आफ्नो मनमा भन्छस्, तर चीलहरू जतिकै माथि त उडिस भने पनि, ताराहरूको बीचमा तेरो गुण बनाइस भने पनि, त्यहाँबाट म तलाई खसाल्ने छु, परमप्रभु भन्नुहुन्छ। यो चाहिँ ओबदियाद्वारा यस एदोम राष्ट्रको बारेमा बोलिएको भविष्यवाणी हो, जुन परमेश्वरले यस राष्ट्रलाई दण्डको रूपमा यो घोषणा गर्नुभएको छ। तिनीहरूको हृदयका घमण्ड नै स्वतन्त्रताको आजादीको घोषणा थियो। त्यो हृदय जुनले भन्छ कि त्यो परमेश्वर बेगर पनि बस्न सक्छ, परमेश्वरको आवश्यक छैन।
अनि एसाउ नै त्यस्ता व्यक्ति हुन्। पुरानो नियमको अन्तिम पुस्तकमा परमेश्वर भन्नुहुन्छ, याकुबलाई नै मैले माया गरे र एसाउलाई घृणा गरे। परमेश्वरले यी मानिसहरूलाई 1000 वर्ष नाइन्जेलसम्म केही भन्नुभएन तिनीहरूको बारेमा, तर परमेश्वरले अहिले यो वास्तविकता भन्नुहुन्छ, अनि यो वास्तविकता तिनीहरूको जीवन यापन स्वयंले सिद्ध गरिदिएको थियो। तब मात्र उहाँले यो कुराको, यो वास्तविकताको स्पष्ट गर्नुभयो। हजुर, अहिले एसाउ कनानदेखि शेर पर्वततिर सर्दछन्। उत्पत्ति 36 अध्यायको एक पदमा हामी पढ्छौ, यहाँ यस प्रकार लेखिएको छ, एसाउ अर्थात एदोमको वृत्तान्त यही हो। फेरि हामीलाई भनिएको छ कि एसाउ नै एदोम हुन्। र 2 र 3 पदमा हामी पढ्छौं, यहाँ यस प्रकार लेखिएको छ, एसाउले कनानी स्त्रीहरू मध्येबाट स्वास्नी ल्याए, अर्थात हेती एलोनकी छोरी आदा र हिब्बी सिबोनकी नातिनी र आनाकी छोरी ओहोलिबा मामा तथा इस्माइलकी छोरी नबयोतकी बहिनी बासमत। अहिले तपाईँले याद गर्नुभएको होला कि एसाउले 2 कनानी स्त्री विवाह गरे, साथै इस्माइलको छोरी पनि तिनले पत्नी बनाए, पत्नीको रूपमा विवाह गरे। यसपछि तिनले अरू पत्नीहरू पनि ल्याए र तिनीहरूका छोराहरू समेतको तालिका यहाँ 36 अध्यायको 4 र 5 पदमा हामी देख्छौ। त्यसपछि 6 र 7 हामी पढ्छौ, आफ्ना पत्नीहरू छोरा छोरी र तिनका घरमा वा घरका सबै मानिसहरू गाई वस्तुहरू र तिनका अरू जम्मै पशुहरू र कनान देशमा प्राप्त गरेका सबै धन सम्पत्तिहरू लिएर एसाउ आफ्नो भाइ याकुबबाट छुटिएर अर्को देशमा गए। धेरै धन सम्पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्न सकेनन्। तिनीहरूका गाई वस्तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन। यो कुराको याद राख्नुहोस् कि लूत र अब्राहमसँग पनि उही समस्या थियो। तिनीहरूको निम्ति वस्तु चराउने आफ्ना चौपायाहरू, गाई भैँसीहरू, बाख्राहरू चराउने प्रशस्त मैदान थिएन। हरेकसँग प्रशस्त भेडा बाख्रा र पशुहरू थिए। अहिले तिनीहरू अलग्गिन्छन्, छुट्टिन्छन् र एसाउ अहिले प्रतिज्ञाको मुलुक छोड्दछन्। र 8 र 9 पदमा हामी पढ्छौ, यसकारण एसाउले अर्थात एदोमले शेरको देशमा बसोबास गरे। शेरको पहाड़ी देशमा एदोमीहरूका पिता एसाउको वृत्तान्त यही हो। यसपछि हामी निम्न पदहरूमा देख्छौ एसाउका सन्तानहरू। 7 बाइबल छ भने त्यो पूरा अध्यायलाई घरमा पढ्नुहोस्, म खाली पद 43 पढिदिन्छु। त्यसपछि हामी 37 अध्यायतिर पनि बढिहालौं। यहाँ भनिएको छ, मग्दियल र इराम तिनीहरूले कब्जा गरेको देशमा तिनीहरूका वासस्थान अनुसार एदोमका मुखियाहरू यिनै हुन्। एदोमीहरूका पुर्खा एसाउको वृत्तान्त यही हो। एसाउ चाहिँ एदोमहरूका पुर्खा हुन्। हामी यसको बारेमा ओबदिया र मलाकीको पुस्तकमा राम्ररी वर्णन गरिएको देख्छौ। यसपछि हामी अध्याय 37 पनि प्रवेश गरिहालौ। यहाँबाट हामी अर्को महान व्यक्तित्व युसुफको बारेमा प्राय उत्पत्तिको पुस्तकको अन्त्यसम्म नै देख्नेछौ। उत्पत्तिको पुस्तकमा 4 महान व्यक्तित्वहरू छन्, अब्राहम, इसाक, याकुब, त्यसपछि युसुफ। अब यहाँ प्रश्न खड़ा हुन्छ, किन युसुफको निम्ति त्यति धेरै शास्त्रको अध्यायहरूमा वर्णन गरिएको? त्यहाँ थुप्रै कारणहरू छन्। एक कारण यो हो कि युसुफको जीवन असल आदर्श र आदरणीय जीवन छ, नमूनाको जीवन छ। तिनी यो पदको, यो अवस्थाको जीवित उदाहरण हुन्। फिलिपी 4:8 पदले भन्छ, अन्त्यमा ए भाइ हो, जे कुरा सच्चा छन्, जे कुरा आदरणीय छन्, जो कुरा चोखा छन्, जे कुरा असल छन्, जे कुरा मन पर्दछन्, तिनमा केही सद्गुण केही प्रशंसा छ भने तिनै कुराको विचार गर। अनि युसुफको जीवन बिल्कुलै यस्तै थियो। अनि त्यहाँ अर्को दोस्रो कारण छ जुन महान हो, कि किन तिनको बारेमा त्यति धेरै शास्त्रमा वर्णन गरिएको भन्दा, शास्त्रमा युसुफ जस्तो अरू कोही छैन जो पूर्ण रूपमा ख्रिष्टको रूपक हुन्, ख्रिष्टको संकेत गर्ने एक नमूना वा रूप हुन्। तिनी ख्रिष्टको रूपक आफ्नो व्यक्तिमा र अनुभवहरूमा पनि थिए। अब हामी याकुबको लाइनको कथाको देख्न गइरहेका छौ, जुनले वास्तवमा मसीह ख्रिष्टतिर डोर्याउँदछ। जब युसुफको कथा यहाँ आरम्भ हुँदा याकुब कनानमा रहेका हुन्छन्, तर त्यहाँ याकुबको परिवारमा समस्या खड़ा हुन्छ। आउनुहोस् उत्पत्ति 37 अध्याय 1 पद हामी हेरौं, याकुब आफ्ना बाबुले बसोबास गरेको कनान देशमा बस्थे। याकुब निश्चय नै बेतेलको दक्षिणतिर सरे र हेब्रोनमा आए। यो नै स्थान हो जहाँ अब्राहमले आफ्नो घर बनाएका थिए, अनि यो नै स्थान परमेश्वरसँग संगतिको स्थान हो। 2 पदमा भनिएको छ, याकुबको वृत्तान्त यही हो, योसेफ 17 वर्षका हुँदा तिनका दाजुहरूसँग भेडा बाख्राका बगाल चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्ला र जिल्पाका छोराहरूको खराब व्यवहारको कुरा आफ्ना बाबु कहाँ ल्याए। अहिले युसुफ खालि 17 वर्षका मात्र थिए जब यो घटनाले स्थान लिएथ्यो वा यो घटना भएथ्यो। तिनी अरू छोराहरू भन्दा कान्छो छोरा थिए, तर बेन्यामिन तिनी भन्दा कान्छा थिए। अनि युसुफले दाजुहरूका खराब व्यवहारहरूको कुरा आफ्ना बाबु कहाँ ल्याउँदथे, त्यसकारण निश्चय नै तिनीहरूले उसलाई त्यति मन पराउँदैनथे। मलाई लाग्छ अरू दाईहरूले दाजुहरूले तिनलाई चम्चागिरी गर्ने केटा भन्थे होला। र तीन पदमा हामी पढ्छौं, आफ्ना बुढेसकालका छोरा भएकोले इस्माइलले अरू छोराहरूलाई भन्दा योसेफलाई बढ़ी माया गर्थे र तिनले योसेफको निम्ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए। मित्र, याकुबले आफ्नै घरमा पाठ सिक्नुपर्ने थियो। तिनले जानेका थिए कि कसैलाई प्रेम गर्ने कुरामा पक्षपात गर्दा परिवारमा कस्तो समस्या उत्पन्न हुनेछ। तिनको आफ्नै पिता इसाकले दाजु एसाउलाई मन पराउँथे र तिनको पक्षमा हुन्थे। अनि तिनले जानेका थिए कि कसैलाई माया गरेर कसैलाई चाहिँ वास्ता नगर्दा अरूलाई वा अर्कोलाई कस्तो नराम्रो लाग्छ। तर यहाँ तिनी उही कुराको अभ्यास गर्छन्। हामी उसको भावनाको बुझ्न सक्छौ। तिनले राहेललाई धेरै माया गर्थ्यो। तिनको जीवनमा सबभन्दा असल कुरा नै राहेल थियो। अनि युसुफ पनि असल बच्चा वा असल केटा थिए र याकुबले तिनलाई अति नै धेरै माया गर्थे। जबकि यो सबै सत्य हुन् तापनि यो अझै क्षमा याचनाको कुरा होइन। यदि याकुब ज्ञानी बुझाकी पिता भए उसले युसुफको निम्ति मात्र त्यस्तो खालको पोषक नदिनु पर्ने थियो। उसले सबैलाई समान दृष्टिकोणले हेर्नु पर्दथ्यो। एक असल पितामा हुनुपर्ने ज्ञान वा बुद्धिको कुरा गर्नुपर्दा अनि निश्चय नै यसले परिवारमा समस्या त खड़ा गर्ने नै भइहाल्यो। जब कुनै छोरालाई चाहिँ राम्रो गर्ने, कुनैलाई चाहिँ नगर्ने, कुनै पनि घरमा कुनै सन्तानले एउटालाई छोडेर अर्कोलाई मात्र प्रेम गरेको देख्न सक्दैन। समान प्रेम, समान व्यवहार र समान ख्याल र वास्ताको सबैले आशा राख्दछन्। अब हेर्नुहोस्, समस्या बढ्दै जान्छ। चार पदमा भनिएको छ, तर तिनका बाबुले अरू दाजु भाइहरूलाई भन्दा तिनलाई बढी माया गरेका देखि तिनका दाजुहरूले तिनीसित दुश्मनी राखे र तिनीसँग राम्ररी बोल्दैनथे। हेर्नुहोस्, यस परिवारमा समस्या खड़ा भएको कारण म तपाईलाई भन्छु, चाहे यो जोसुकैको परिवार होस्, मलाई वास्ता छैन, तर म भन्छु पक्षपातले सधैँ यसलाई बर्बाद गरिदिन्छ। पक्षपातले जीवनलाई बर्बाद गरिदिन्छ, परिवारलाई बर्बाद गरिदिन्छ, समाजलाई बर्बाद गरिदिन्छ, राष्ट्रलाई पनि बर्बाद गरिदिन्छ। अहिले यहाँ यो केटा युसुफ भेदभावको कारण सबैको शत्रु भएका छन्। उसको पिताले उसको प्रेमको लागि भेदभाव गर्दछन् र दाजुहरूले तिनीसँग दुश्मनी राखे र घृणा गर्न लागे। निम्न पदहरूमा हामी देख्छौं भने युसुफले आफ्नो दाजुहरूलाई सपना बताए र त्यो सपनाले उसप्रति झन धेरै घृणा गर्न प्रेरित गर्यो, उक्सायो। पद पाँचदेखि आठमा हामी पढ्छौं, एकपल्ट योसेफले एउटा सपना देखे। तिनले त्यो सपना आफ्ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन बढी दुश्मनी राख्न थाले। तिनले उनीहरूलाई भने, मैले देखेको सपना सुन्नुहोस्, हामीहरू खेतमा अन्नका बिटा बाँधिरहेका थियौं, मेरो बिटा चाहिँ ठाडो भयो र तपाईँहरूका बिटाहरू त्यसका चारैतिर जमा भएर मेरा बिटालाई दण्डवत गरे। तिनका दाजुहरूले तिनलाई भने, के त हामी माथि राज्य गर्ने भइस्? के तेरो प्रभुत्व हामीलाई हुने भयो? अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीसँग झन दुश्मनी राखे। हामी कसरी तिनको आचरणलाई यहाँ वर्णन गर्न सक्छौ? तिनी यस संसारमा अति नै सिधा सादा बालक थिए, ठिटा थिए। तिनलाई थाहा छैन कि संसार र त्यहाँ भएका मानिसहरू कति खराब र दुष्ट छन्। तर पछाडिबाट तिनलाई यो कुरा थाहा हुन्छ। अहिले तिनी बिल्कुलै सिधा सादा स्वभावका व्यक्ति हुन्। अहिले तिनले जे जति सपना देखे, जे जति मनमा कुरा हुन्थ्यो, त्यो सबै बताइदिन्थे। अनि यो सपना वास्तवमा तिनको जीवनमा ज्यूको त्यू भएर पूरा भएको हामी पछिबाट थाहा पाउँछौ। जब तिनीहरूले यो कुरा सुने, रिसले झन धेरै चूर भए। अहिले तिनको सपना यहाँ नै सिद्धिँदैन, खत्तम हुँदैन। तिनीसँग अर्को सपना छ। नौदेखि एघार पदमा हामी पढ्छौं, तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, सुन्नुहोस्, मैले अर्को सपना देखे। सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत गरिरहेका थिए। जब तिनले आफ्ना बाबु र दाजुहरूलाई यो सपना बताए, तब तिनीहरूका बाबुले तिनलाई हप्काएर भने, तैले देखेको यो सपना के हो? के साँच्चै नै म र तेरी आमा र तेरी दाजुहरू आएर भुइँसम्म झुकेर तँलाई ढोकिदिने? तब तिनका दाजुहरूले तिनलाई डाहा गर्न लागे तर तिनका बाबुले चाहिँ यी कुरा मनमै राखे। तिनले यो सपना उनीहरूलाई बताए र यो सपनाको अर्थ के हो तिनीहरूले बुझे। यो तस्वीर प्रकाशको पुस्तक 12 एक पदमा प्रकट भएको हामी देख्छौ, जहाँ एक स्त्रीलाई सूर्यले पहिराएको र तिनको पाउमा चन्द्रमा भएको र आफ्नो शिरको वरिपरि 12 ताराहरूको शिरपेच लगाएको तस्वीर त्यहाँ वर्णन गरिएको छ। यसको मतलब इसरायल राष्ट्र हो। यी दाजुहरूले बुझे कि यो तिनीहरू स्वयंको बारेमा अर्थात इसरायलका छोराहरूको बारेमा युसुफले भनेका थिए। यहाँ हामी इसरायल राष्ट्रलाई यसको शुरूआत वा आरम्भको देख्छौ। उत्पत्तिको पुस्तक फूलको कोपिला जस्तै हो, जबकि हामी अगाडि शास्त्रमा भएर जान्छौ यो फूलको रूपमा फक्रिएको देख्छौ वा खोलिएको देख्छौ। यहाँ हामी फूलको कोपिला देख्छौ जुन प्रकाशको पुस्तकमा प्रवेश नगरुन्जेलसम्म खोलिन गइरहेको छैन वा खोलिने छैन। यो ढिलो फुल्ने फूल जस्तै हो, तर त्यहाँ निश्चय नै कोपिला खोलिनेछ। वृद्ध याकुबले बिल्कुलै यो कुरा बुझे, तापनि तिनले यसो भनेर हपारे कि साँच्ची नै म र तेरी आमा र तेरा दाजुहरू आएर भुइँसम्मै झुकेर तलाई ढोगिदिने। युसुफले दिन सक्ने उत्तर यही थियो, त्यो खाली सपना थियो। हजुर, तिनले यसलाई अर्थ खुलाउन प्रयत्न गरेनन्, किनभने यो स्पष्ट थियो। तिनको दाजुहरूले यसको खारेज गरिदिए, यसमा कति पनि ध्यान दिएनन्। तिनीहरूको सम्बन्धमा यो कति पनि सत्य थिएन वा सम्भवका कुरा थिएन। तिनीहरूले सोचेका थिए कि तिनीहरू कोही पनि युसुफको अगाडि शिर झुकाउने छैन, तर यहाँ शास्त्रले भन्छ तर तिनका बाबु याकुबले चाहिँ यो कुरा मनमा राखे। अनि म तपाईँहरूलाई यही भन्छु कि यो कुरा तपाईँहरूले पनि आफ्नो मनमा राख्नुहोस् र आउने दिनको अध्ययन कार्यक्रममा वास्तविकता कसरी जिउको त्यौं भएर पूरा हुन्छ त्यो कुरा तपाईँहरूले बुझ्न सक्नुहुनेछ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
जिंदगी माँ कति पल रहे थे, जिंदगी माँ कति पल हंसे थे, हो जिंदगी माँ कति पल रहे थे, जिंदगी माँ कति पल हंसे थे। खुशी मा पनि साथ रह्यो, दुख मा पनि साथ रह्यो। येशु मेरो मुक्ति दाता, येशु मेरो मुक्ति दाता। जिंदगीमा कति यस्ता पल आए मेरो विश्वासलाई कमजोर बनाउने हो जिंदगीमा कति यस्ता पल आए मेरो विश्वासलाई कमजोर बनाउने तार मेरो पाइलालाई तपाईले दोर्याउनु भयो यीशु मेरो मुक्तिदाता यीशु मेरो मुक्तिदाता तपाईलाई धन्यवाद चढाउँछु मेरो हृदय देखि नै यीशु मेरो मुक्तिदाता यीशु मेरो मुक्तिदाता
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98 4735 679 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।